مولانا زکریا برماور ندوی صاحب کا جمعہ بیان اسلامی افکار میں پیش خدمت ہے۔
الحمدللہ وکفا والسلام علی عباده الذین اصطفا، اما بعد۔ محترم بھائیو، بزرگوں، عزیزو، ربیع الاول کا مہینہ شروع ہو چکا ہے اور یقیناً یہ وہ مہینہ ہے جس میں اللہ کے رسول صلی اللہ علیہ وسلم مبعوث ہوئے۔ شاعر نے کہا ہے، بہار اب جو دنیا میں آئی ہوئی ہے، بہار اب جو دنیا میں آئی ہوئی ہے، یہ سب پود انہیں کی لگائی ہوئی ہے۔ ربیع الاول کا ہی مہینہ تھا اور مورخین کا اس میں اختلاف ہے کہ 9 ربیع الاول کیا 12 ربیع الاول۔ اکثر مورخین کا یہ کہنا ہے کہ 9 ربیع الاول کو اللہ کے صلی اللہ علیہ وسلم کی پیدائش ہوئی، اور وفات کے بارے میں یقیناً معلوم ہے کہ 12 ربیع الاول کو وفات ہوئی۔ یہ مہینہ آپ کی بعثت کا بھی ہے اور یہی مہینہ آپ کی وفات کا بھی ہے۔ سن 571 عیسوی، یعنی حضرت عیسیٰ علیہ الصلوۃ والسلام کے پیدائش کے 571 سال کے بعد، 20 یا 22 اپریل کا مہینہ اور 12 ربیع الاول، 571 عیسوی، یعنی حضرت عیسیٰ علیہ السلام کی پیدائش کے 571 سال کے بعد رسول اللہ صلی اللہ علیہ وسلم مکہ مکرمہ میں پیدا ہوئے۔ جب آپ پیدا ہوئے تو آپ کو معلوم ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم کے ابا کا انتقال پہلے ہو گیا تھا، اور آپ کے ابا کا نام کیا تھا؟ عبداللہ تھا، اور آپ کی ماں کا نام کیا تھا؟ بی بی آمینہ تھا۔ پہلے ہی باپ کا انتقال ہو گیا تھا اور آپ یتیم پیدا ہوئے۔ جب آپ پیدا ہوئے تو باپ کا سایہ سر سے اٹھ چکا تھا، دادا موجود تھے، اور دادا کا نام کیا تھا؟ آپ کو سب کو پتا ہے، دادا کا نام عبد المطلب ابن عبد مناف۔ دادا کا نام، ان کے باپ کا نام، ان کے باپ کا نام، کم سے کم 5 باپوں کا نام معلوم ہونا ضروری ہے۔ ابن عبد مناف، ابن ہاشم، ابن عبد مناف، باپ کا نام عبداللہ، ان کے باپ کا نام عبد المطلب۔ عبد المطلب کے 10 بیٹے تھے، ان میں ایک بیٹا عبداللہ تھا، اور عبداللہ کے بیٹے اللہ کے رسول صلی اللہ علیہ وسلم۔ پیدا ہونے سے پہلے باپ کا انتقال ہو گیا، آپ یتیم پیدا ہوئے تھے، لیکن اللہ تعالی، اللہ کے رسول صلی اللہ علیہ وسلم خود فرمایا، انا دعوت ابی ابراہیم، میں جو پیدا ہوا ہوں، اللہ نے جو مجھے بھیجا ہے، میرے باپ ابراہیم کی دعا ہے۔ میرے ابا دادا، ان کے دادا کے دادا حضرت ابراہیم علیہ الصلوۃ والسلام نے دعا کی تھی، اور یہ دعا کب کی تھی؟ یہ دعا اس وقت کی تھی جب اللہ تعالیٰ نے حضرت ابراہیم علیہ السلام کو کعبہ بنانے کا حکم دیا تھا، اور کعبہ جب بنا چکے یا بنا رہے تھے تو باپ نے دعا کی اور بیٹے نے امین کہی۔ دعا کرنے والے حضرت ابراہیم علیہ السلام تھے، اور اس پر امین کہنے والے حضرت اسماعیل علیہ السلام تھے۔ دونوں دعا کی، ربنا وبعث فیہم رسولا منہم اتلو علیہم آیاتہ ویزکیہم ویعلمہم الکتاب والحکمہ، یا اللہ ان میں ایک رسول بھیج جو ان کو قرآن پاک کی آیت کو پڑھ کے سناتا ہو، ان کو حکمت کی باتیں بتاتا ہو، ان کو تزکیہ کرتا ہو، اللہ ایسا رسول بھیج۔ اللہ کے رسول نے فرمایا، انا دعوت ابی ابراہیم، میں اپنے ابا ابراہیم کی دعا ہوں، وہ بشارت عیسیٰ، اور عیسیٰ علیہ الصلوۃ والسلام نے خوشخبری سنائی تھی، ان سے پہلے بہت سے انبیاء نے خوشخبری سنائی تھی، اور خاص طور پر کہ مبشر برسول یاتی من بعد اسمه احمد، عیسیٰ علیہ السلام کے بارے میں آتا ہے کہ انہوں نے اپنے قوم کو خوشخبری سنائی تھی کہ میرے بعد ایک نبی آنے والا ہے جس کا نام احمد ہوگا، جس کا نام محمد ہوگا۔ جب یہ بچہ پیدا ہوا، باپ تو نہیں تھے، ماں تھی، ماں نے دادا کو خبر دی کہ آپ کو پوتا پیدا ہوا ہے، یعنی ہمارے یہاں پوتا ہی کہتے ہیں، پوتا پیدا ہوا ہے۔ بیٹی کے بیٹے کو نواسا کہتے ہیں، اور بیٹے کے بیٹے کو کیا کہتے ہیں؟ پوتا کہتے ہیں۔ پوتا پیدا ہوا ہے تو عبد المطلب، وہ سردار تھے، مکے کے سردار تھے، فوراً تشریف لائے، بچے کو اٹھایا، اور بچے کو اٹھا کر سیدھے کہاں لے گئے؟ سیدھے کعبے میں لے گئے، اور کعبے میں لے جانے کے بعد اللہ سے جس طرح دعا کرنی چاہیے دعا کی، اور اللہ کا شکر ادا کیا، और उस बच्चे का नाम मोहम्मद रखा। अब तो हर एक मोहम्मद है, हजारों लाखों दुनिया में करोड़ों मोहम्मद हैं। उस वक्त मोहम्मद का नाम कोई जानता ही नहीं था, कहीं भी मोहम्मद का नाम नहीं था, बिल्कुल गैर मारूफ नाम था मोहम्मद, कोई इस नाम से वाकिफ नहीं था। लोगों ने पूछा कि आपने मोहम्मद का नाम क्यों रखा, ये अजीब गरीब नाम है। तो उन्होंने कहा कि मैं मोहम्मद के माने वो शख्स जिसकी पूरी दुनिया तारीफ करे, और मैंने नाम इसलिए रखा है कि मेरे इस पोते की शान होगी और पूरी दुनिया इसकी तारीफ करेगी। ये वही साल है मेरे भाइयों, दूर की पैदाइश का साल वही साल है। इस साल में फील का और हाथियों वाला वाकया पेश आया था मक्के मुकर्रमा के अंदर, और वो अब्रहा मक्के को ढाने के लिए आया था, और अल्लाह ताला ने उस पर अबाबिल भेजे थे, परिंदे भेजे थे, और उस लश्कर को तबाह किया था। तकरीबन हुजूर की पैदाइश के 50 या 55 दिन पहले का वाकया है, एक बहुत बड़ा वाकया था। इसमें अल्लाह ने यह दिखाया था कि इस घर का अल्लाह के यहाँ बहुत बड़ा मकाम है, और एक बहुत बड़ा हादसा रूनुमा होने वाला है। इससे पहले अल्लाह ने दिखाया था, और एक जाहिर बात है एक अजीब गरीब वाकया था, खुदा की कुदरत की क्या आलामत थी कि वो यमन का बादशाह उठाने आया था, कादे को उठाने आया था। उस वाकये को अल्लाह ताला ने सूरह फिल में बयान किया है, अलम तर कैफ फअल रब्बुका बिअस्हाबिल फील, क्या तुमने नहीं देखा कि तुम्हारे रब ने हाथी वालों के साथ किया। अलम यजअल कैदहुम फी तबलील, अल्लाह ताला ने उनकी मक्कारी को, उनकी साजिश को गर्क कर दिया, बेड़ा गर्क कर दिया उनका। وارسل عليهم طيرا ابابيل, और उन पर अबाबिल जैसे परिंदे भेजे। और आपको मालूम होना चाहिए जब वो लश्कर आया तो हाथियों का लश्कर था वो, इसलिए अल्लाह ने कहा फील कहा है, साबिल फील। और अरब में हाथी नहीं थे, अरब में अरब घोड़ों को जानते थे, हाथियों को नहीं जानते थे। जब लोगों ने सुना कि इतना बड़ा लश्कर आने वाला है और काबे को ढाने के लिए आ रहा है, तो जब वो आए तो शुरू में उन्होंने मक्के के अतराफ में जो ऊंट थे वो ऊंट उन्होंने पकड़े। उसमें 200 ऊंट जो थे अब्दुल मुत्तलिब के थे, अब्दुल मुत्तलिब जमाने का सरदार थे, पूरे मक्के के सरदार थे, और बड़े जी वजाहत थे, यानी चेहरे पर उनके सरदारी टपकती थी, चेहरा बड़ा वजी चेहरा था, मालूम होते थे कि मक्के के सरदार हैं। बड़ा रौब था चेहरे पर, बहुत रौब था चेहरे पर, और बड़ी शख्सियत के मालिक थे, पर्सनैलिटी, बहुत बिग पर्सनैलिटी, बड़ी पर्सनैलिटी के मालिक थे। वो गए और उस बादशाह के पास जो उठाने के लिए आया था उसके पास गए, उसने इनको देखकर इनके लिए खड़ा हो गया, और इनको इनकी ताजीम के, इनका एहतराम के, इनको अपने बाजू में बिठाया उसने। और जब उसने पूछा कि आप क्यों आए हैं, तो उन्होंने कहा कि मैं हमारे कुछ सौ ऊंट तुमने पकड़े हैं, उन ऊंटों के लिए मैं आया हूं। तो जब उस बादशाह ने यह बात सुनी तो उनकी निगाह में इनकी कदर बिल्कुल घट गई। कहा क्या, मैं तुम्हारे उस घर को ढाने के लिए आया हूं जिसकी वजह तुम्हारी पूरी इज्जत है, तुम्हारा मकाम पूरे दुनिया में, उसी घर की वजह से मैं उस घर को ढाने के लिए आया हूं। तुम उस घर की बात तो नहीं करते, तुम अपने ऊंटों की बात करते हो, ये मामूली चीजों की बात करते हो, इतनी बड़ी चीज तुम्हारे यहां कोई हैसियत नहीं लगती है। उसने जब ये कहा तो उस वक्त अब्दुल मुत्तलिब, हालांकि जमाने जाहिलियत था और ईसा अलैहिस्सलाम की पैदाइश के बहुत जमाना गुजर गया था, 6 सदियां गुजर गई थी। उस वक्त अब्दुल मुत्तलिब की जुबान से जो लफ्ज निकला था वो क्या मालूम है आपको, कहा अना रब्बुल इबिल, अना रब्बुल इबिल व लिहाज़ल बैत रब्बन सयमनाउ, देखो मैं ऊंटों का मालिक हूं। अब्दुल मुत्तलिब ने कहा था उससे, मैं क्या हूं, मैं ऊंटों का मालिक हूं, लिहाजल बैत रब्बन, और इस घर का एक रब है, मैं मालिक हूं ऊंटों का, इस घर का एक मालिक है, मुझे अपने ऊंटों की फिक्र है, इस घर के मालिक को अपने घर की फिक्र होगी, हम क्या फिक्र करें। लिहाजल बैत रब्बन, इस घर का एक मालिक है, सयहमी, वो उसकी हिफाजत करेगा, हमको उससे मतलब नहीं है। कहा अच्छा, तो आप फिर तो हमारे रास्ते में कोई आने वाला ही नहीं। जब अरबों ने देखा कि इतना बड़ा लश्कर है और हाथियों का लश्कर है और हमारे ऊंट और हमारे घोड़े उसका मुकाबला नहीं कर सकते, तो ये बात मौजूद है रिवायत के अंदर कि अब्दुल मुत्तलिब ने पूरे मक्के को खाली करने का हुक्म दिया और पूरा मक्का खाली हो गया, और तमाम के तमाम लोग पूरे आसपास की पहाड़ियां थी, अब वो पहाड़ियां छुप गई हैं, अब आबादी आ गई है, वरना आसपास में पूरी पूरी काली काली पहाड़ियां थी, उन पहाड़ियों में सब लोग चले गए اور آخر میں عبد المطلب رہ گئے. اور روایت کے اندر آتا ہے کہ واقعات کے اندر کہ انہوں نے آخر میں وہ سب عبد المطلب بچے, اور آخر میں جب سب لوگ مکہ پورا خالی ہو گیا تو انہوں نے کعبۃ اللہ کی کھنڈی پکڑی. آپ کو معلوم ہے کعبۃ اللہ کا دروازہ 6 فٹ پر اوپر ہے یا 7 فٹ اوپر ہے, نیچے ہمارے گھر کے دروازے کی طرح نہیں ہے, اس پہ چڑھنے کے لیے سیڑھی لگانی پڑتی ہے, اتنا اونچا ہے کیونکہ چوکھٹ ہی اتنی اونچی ہے. اور وہ جو کعبہ ہے, کعبے کا دروازہ ہے, کعبے کے دروازے کے نیچے جو جگہ ہے اس جگہ کو کیا کہتے ہیں؟ اسی جگہ کا نام ملتزم ہے. ملتزم, ملتزم کے معنی چمٹنے کی جگہ, اور وہ دعا کے قبول ہونے کی جگہ ہے. اور ملتزم کو ملتزم اس لیے کہتے ہیں کہ اللہ کے رسول صلی اللہ علیہ وسلم نے وہاں چمٹ کر دعا کی ہے, اپنا سینہ وہاں لگایا. اب بھی جو لوگ حج پہ جاتے ہیں وہاں کیا کرتے ہیں؟ اپنے سینے کو لگاتے ہیں, چمٹتے ہیں اس سے, اور دھاڑے مار مار کر اپنے گناہوں کی معافی مانگتے ہیں. وہ دعا کی قبولیت کی جگہ ہے. جب اللہ کے رسول صلی اللہ علیہ وسلم نے اپنا سینہ وہاں لگا کر دعا کی تو اس سے بڑھ کر کیا چاہیے؟ عبد المطلب وہاں گئے. اب معلوم ہے دیکھا ہوگا آپ نے ہمارے یہاں, اب پرانے, اب تو نئے گھر ہیں, اب تو وہ پہلے گھر میں آپ نے دیکھا ہوگا وہ ایک کھنڈی ہوتی تھی, کھنڈی, اس کھنڈی میں ایک زنجیر دیکھا آپ نے, پرانے گھر دیکھے ہیں بٹکل کے پرانے گھر, قاضی محلے میں جا کے دیکھیے کہیں ہوگا, اب بھی ہوگا, وہ وہاں پر ایک زنجیر لگی ہوئی تھی ہمارے, اسے کیا کہتے تھے؟ سرپلی وغیرہ, ہاں, دھمسو نہیں ہے, دھمسو جو ہے نا اس کا کس کا ہوتا ہے؟ رسی کا ہوتا ہے, یا رسی کا نہیں لوہے کا ہوتا ہے, کڑیاں ہوتی ہیں اور اس کے نیچے ایک گول سا نشان ہوتا ہے, اس کے اوپر وہ پکڑنے کے لیے لگاتے ہیں کھولنے کے لیے. اب وہ نہیں رہا, زمانہ نہیں رہا. وہ کھنڈی تھی, وہ کعبے کا چوکٹ تھی, چوکٹ کے وہاں پر نشان لگا, اس پر انہوں نے کھنڈی پکڑی انہوں نے, اور پکڑ کر اللہ سے دعا کی, یا اللہ تو اس گھر کا مالک ہے, ہم اس گھر کی حفاظت نہیں کر سکتے, یا اللہ تو اپنے گھر کی حفاظت فرما. اور پھر اور یہ کہہ کر وہ بھی پہاڑی پہ چلے گئے. اور پھر دنیا نے دیکھا کہ اس گھر کو جو توڑنے کے لیے آئے تھے, ان کے ساتھ اللہ نے کیا سلوک کیا, اور اللہ نے اپنے گھر کی کیسے حفاظت کی. اللہ اگر حفاظت کرنا چاہے تو کسی کی ضرورت نہیں ہے, مسبب الاسباب ہے, اس کا کن کہہ دینا کہنا بھی ضروری نہیں ہے, اس کا ایک کاف اور نن کن کہہ دینا پوری دنیا کو ادھر سے ادھر کرنے کے لیے کافی ہے. وہ بڑی قدرت والا ہے, اس کو نہ کسی فوج کی ضرورت ہے, نہ اس کو گن توپ کی ضرورت ہے, نہ اس کو بم کی ضرورت ہے. وہ چاہے جو کچھ کر کے دکھائے. کیا کیا اللہ نے؟ اللہ نے ہاتھی استعمال نہیں کیے, اللہ نے ایٹم بم اور کیا کہتے ہیں مشین گن استعمال نہیں کی, اللہ نے چھوٹے چھوٹے پرندوں کے بھیجے, ابھی وہ پرندے ہیں وہاں پر, ہاں آپ نے دیکھے ہوئے جو گئے ہوں, چھوٹا سا پرندہ, وہ ابابیل گھر جائے, یہاں پر بھی ہوگا شاید پرندہ, چھوٹا معمولی چھوٹا پرندہ, کتنا چھوٹا, اس میں کچھ شاید گوشت بھی شاید نہیں ہوتا ہو, اتنا معمولی پرندہ. ان کے پیر ایک پتھر چونچ میں اور 2 پتھر پیروں کے اندر دے کر بھیجا اللہ تعالیٰ نے, اور انہوں نے ان ابابیل نے, ان پرندوں نے جو پتھر برسائے فوج پر, اور فوج ایسی بھاگی ہے, ایسی لڑکتی ہوئی, ایسی بھاگتی ہوئی, ایسی مار کھاتی ہوئی, جہاں جہاں وہ پتھر گرتا تھا وہ عضو سڑ جاتا تھا, عضو سڑنے لگ گیا, پیر سڑنے لگ گئے, ہاتھ سڑنے لگ گیا, کسو لگ لے جمچی بشیر, ہاتھ سڑنے لگا, سڑ سڑ کر گرنے لگا, اور لوگ گر گر گرتے گئے اور مرتے گئے اور بھاگتے گئے. اللہ نے یہ منظر دکھایا مکے والوں کو, دیکھو اللہ اپنے گھر کی کیسے حفاظت کرتا ہے, اور ان کا بھی یقین تھا کہ اللہ اپنے گھر کی حفاظت کر سکتا ہے. میرے بھائیو, ان حالات میں اللہ تعالیٰ نے اپنے نبی کو بھیجا, جب اللہ نے اپنے نبی کو بھیجا تو کیا کیا واقعات ہوئے آپ کو انشاءاللہ اگلے جمعے میں بات بتائیں گے, لیکن اتنی بات جاننی ضروری ہے کہ جب اللہ نے نبی کو بھیجا, حضرت ابراہیم علیہ السلام کا دین موجود تھا, لیکن یاد رکھیے سب جگہ بت ہی بت تھے, خود ہی بتوں کی پرستی, جیسے ہمارے یہاں پر ہندوستان میں دیکھتے ہیں, ہاں, گرمی کا ایک بت, سردی کا ایک بت, ہاں, پانی بہانے برسانے کے لیے ایک بت, اور پیسوں کا ایک بت, اور سمندر کا ایک بت, اور فلاں بت, اور فلاں بت, اور بتوں کی بے پناہ بت ہی بت تھے. اس گھر کے اندر جس کو حضرت ابراہیم علیہ الصلوۃ والسلام نے توحید کی بنیاد پر بنایا تھا, ان اول بیت وضع للناس للذی ببکۃ مبارکا وہدی للعالمین, اس کو اللہ نے کہا ہے, وہ پہلا گھر جو حضرت توحید کی بنیاد پر بنا تھا, اس کو حضرت ابراہیم اور حضرت اسماعیل جیسے جلیل القدر انبیاء نے تعمیر کیا تھا. اس گھر میں 360 بت تھے. اندازہ لگائیے کہ باقی جگہ کیا حال تھا, بتوں کی پرستش, اور اتنے بت تھے, اور بتوں کو ایسا مانتے تھے. وہ صحابی تھے حضرت عمرو بن جموح, ابھی نام سنا ہوگا لنگڑے صحابی تھے, انصاری صحابی تھے جناب, اور وہ معذور تھے اور غزوہ احد کا کہیں کہیں معاملہ تھا جس میں انہوں نے کہا کہ میں اللہ کے رسول صلی اللہ علیہ وسلم میں اس غزوے میں جانا چاہتا ہوں. تو اللہ کے رسول نے فرمایا کہ تم لنگڑے ہو, تم معذور ہو, تم اس جنگ میں نہ گئے, تم کو اللہ نے معذور کرا دیا ہے, نہ جانے میں کوئی حرج نہیں ہے. لیکن انہوں نے کہا تھا کہ میں اپنے لنگڑے پیر سے جنت میں چلنا چاہتا ہوں, یا رسول اللہ مجھے اجازت دیجئے, مجھے اجازت دیجئے, میں اپنے لنگڑے پیر سے جنت میں چلنا چاہتا ہوں. جانتے ہیں صحابی کون تھے؟ یہ صحابی سب سے آخر میں ایمان لائے اور پورا گھر ایمان لایا, ان کے بچے ایمان لائے, ان کی بیوی ایمان لائی, لیکن ان کا ایک بت تھا, اس بت کا نام منات تھا. اس کو انہوں نے خوبصورت لکڑی کا, شاندار لکڑی کا, بہترین, بہت ہی خوبصورت اور بہت ہی اچھی لکڑی کا, اس میں عطر لگا کر, پتہ نہیں اس کو اوز دے کر اور کیا دے کر اور کیا دے کر, بہت ہی خوبصورت, اور اس سے ان کو اتنا تعلق تھا, اتنا تعلق تھا اس بت سے, ایسا تعلق کہ جب معلوم ہوا ان کو کہ ان کے بیٹے اس داعی سے مل رہے ہیں, جو داعی مکے سے آیا ہے, اصحاب نے عمر, وہ داعی اصحاب نے عمر تھے, تو ان کو پریشانی ہوئی اپنے بچوں کے بارے میں, تو انہوں نے بیوی سے کہا کہیں ایسا تو نہیں ہے کہ میرے بچے بے دین ہو جائیں گے. اس زمانے میں ایمان لانے والے بے دین ہونا کہتے تھے, کہیں میرے بچے تو بے دین تو نہ ہوئے. اور پھر بیٹے نے ابا سے کہا, ابا اے جو مکے سے داعی آئے ہیں, آپ ان کی بات سن لیں تو کتنا اچھا ہو. تو باپ نے کہا کہ تم بھی بے دین ہو گئے ہو؟ کہا نہیں, وہ باتیں جو کرتے ہیں بہت اچھی باتیں کرتے ہیں. کہا کچھ تم نے سنا ہے باتیں, ان کی باتیں کچھ سنی ہیں؟ کہا میں نے سنی ہیں. کیا کچھ سنا سکتے ہو؟ کہا کہ سناتا ہوں. انہوں نے سنایا, کیا سنایا؟ مطلب الحمدللہ رب العالمین الرحمن الرحیم مالک یوم الدین ایاک نعبد ویاک نستعین, سورہ فاتحہ سنائی. تو انہوں نے کہا کتنی اچھا کلام ہے, کتنا پیارا کلام ہے. تو بیٹے نے کہا, بیٹا اندر ایمان لا چکا تھا کہ ابا کی غصے کی وجہ سے اظہار نہیں کر سکتا تھا, کہا ابا اس کی اور باتیں تو اس سے بھی اچھی ہیں, اس کا اور جو کلام ہے اس سے بھی اچھا ہے. تو اس نے کہا کہ دیکھو میرا جو خدا ہے, نعوذ باللہ منات اس کا نام تھا, میں اس سے مشورہ لیتا ہوں, پہلے دیکھتا ہوں وہ کیا کہتا ہے, اگر وہ انکار نہیں کرتا تو میں بھی ایمان لاتا ہوں. تو وہ کیا کرتے تھے عربوں میں, کیا کرتے تھے؟ ظاہر بات ہے بت تو بولتا نہیں ہے, وہ لکڑی کا بت, پتھر کا بت, وہ کیا بولے گا؟ وہ ہلتا بھی نہیں, دیکھتا بھی نہیں, وہ سنتا بھی نہیں, نہ وہ کس نے کبھی آنکھیں کھولی, نہ کس کا ہاتھ چلا, نہ اس کا پیر چلا, وہ کیا جانے. وہ کیا کرتے تھے؟ بت کے پیچھے ایک بوڑھی عورت کو کھڑا کرتے تھے, ایک بوڑھی عورت کو اس بت کے پیچھے کھڑا کرتے تھے اور بت سے پوچھتے تھے اور جواب دیتی تھی. کون؟ جو اس کے پیچھے جو عورت ہے, سمجھے, جو اس کے دل میں آتا تھا وہ جواب دیتی تھی, وہ سمجھتے تھے کہ بت جواب دیتا ہے. تو اس نے کہا کہ میرا ایک بت ہے اور وہ مناز ہے اور اس کے بغیر میں کوئی زندگی میں فیصلہ نہیں کر سکتا. دیکھیے کیا محبت تھی, کیا تعلق تھا ان کو بتوں سے, کہ میں اس کے بغیر کوئی فیصلہ نہیں کر سکتا. اچھا, پھر اس نے جا کے مناز کے سامنے کہا کہ ایسا ایسا ہے, ایسا ایسا فلاں ہے. تو خاموشی, وہاں سے ہر والے کوئی جواب کیا آئے گا, وہ تو بجھ ہے, خاموش. پھر کہا, کہنے لگا اس بجھ سے کہ شاید اے بجھ, شاید میرے خدا, شاید تم سے غصہ ہو گیا ہے, لہذا میں تجھے پوچھے بغیر کوئی فیصلہ نہیں کرنے والا ہوں. دیکھو یہ داعی آیا ہے مکے سے, یہ کسی کے نقصان پہنچانے کی بات نہیں کرتا, اچھی باتیں کرتا ہے, سوائے تیرے تجھے نقصان پہنچانے کی باتیں کرتا ہے. وہ تیرا انکار کرتا ہے, یعنی بتوں کا انکار کرتا ہے, بتوں کو خلاف باتیں, تیرے خلاف بات کرتا ہے اور کوئی بات نہیں کرتا. بچوں نے دیکھا, اس کے ان کے دو تین بیٹے تھے, انہوں نے دیکھا کہ ابا کا ذہن کیا کیا جائے, ابا کے ذہن کو کیا کیسے موڑا جائے. تو انہوں نے ایسا کیا, جب رات ہو گئی تو انہوں نے اس بت کو نکالا, وہاں سے بت کو نکال کر جہاں کورا کر جو کنواں ہے, خراب کنواں جہاں پھینکتے ہیں, کچرا پھینکتے ہیں, وہاں جا کے اس بت کو پھینک دیا. اب صبح کوئی اپنے بت کے پاس صبح سلام کرنے کو آئے حضرت, اب جب آئے دیکھا بت ہی غائب ہے, ایک دم غصے میں بھڑک کہ کیا ہو گیا, میرے مناط کے ساتھ کس نے یہ بدسلوکی کی ہے, کیا ہو گیا. اب اس غصے کے اندر بڑبڑاتے اور چلاتے چیختے چلاتے نکلے وہاں سے, دیکھا باہر جا کے دیکھا تو گندگی میں گرا ہوا ہے. پھر اس کو اٹھایا, دھویا, پاک صاف کیا اور کہا کہ تیرے ساتھ اس نے کیا سلوک کیا ہے, وہ کتنا برا آدمی ہے, وہ کیسے گندے خراب لوگ ہیں جنہوں نے تیرے ساتھ یہ سلوک کیا ہے, اگر مجھے معلوم ہوتا تو میں ان کا برا حال کرتا. اور پھر اس کو اٹھایا, دھویا اور لا کے پھر رکھ دیا. دوسرے دن بچوں نے کیا, دوسرے دن پھر اس کو اٹھایا اور اٹھا کے پھر پھینکا اور پھینکا, پھینکنے کا پھر صبح اٹھے یہ جا کر دیکھا کہ بت غائب ہے. और कुछ नहीं, फिर बड़बड़ाने शुरू हुए, फिर घूमते, फिर वहां पहुंचे, फिर देखा फिर गिरा हुआ है, नाली में गिरा हुआ है, गंदे गंदगी में गिरा हुआ है, वहां से फिर उसको उठाया। ये साहबी कंधे याद रखिए, अम्र इब्न जमूह है, वहां से उठाया, उसको उठाया, धोया, फिर ला कर रखा। एक बार, दो बार, तीन बार, चार बार ऐसा हुआ। एक दफा उन बेटों ने ऐसा किया, एक दफा अम्र इब्न जमूह ने ऐसा किया, देखा बार बार ऐसा हो रहा है, तो एक तलवार ली, तलवार लेकर उस बुत के गले में बांधी, रात को गए बांधी और कहा, देख अगर तू कुछ कर सकता है और तेरे अंदर कुछ ताकत है तो जो लोग तुझे गिराते हैं, मारते हैं, फेंकते हैं, उनको तू खुद मार, अपनी तलवार से मार। देखिए बुतों पर कैसा कैसा यकीन था, कैसी बुतपरस्ती थी, कैसी जहालत, कैसी जहालत थी। वो तलवार पे जाके बुत से बांधा, कहा तू मार, अब तू मुकाबला, मैं बारहा तू गिरा और मैं उठा के लाया, अब अगर तू आकेदन, तेरे अंदर कुछ है, तू कुछ कुछ भी अगर बनता है, तेरे अंदर कोई भी सलाहियत है, तो ये तलवार तेरे हवाले, ले जाए तलवार और तुम मार। जब बच्चों ने देखा कि आप तलवार लटकाई है, तो बच्चों ने बुध को उठाया और उठाकर आपकी जो बार फेंका ना, कैसे फेंका मालूम, एक मरा हुआ कुत्ता लिया और मरे हुए कुत्ते से उसको बांधा और मरे हुए कुत्ते से बांध कर उसको फिर वही कचरे में फेंका। अब जब वो सुबह आया, कौन, अमर इब्न जबू, हालत कुफर में, अमर इब्न जबू सहाबी रसूल ने बाद में कहा, देखा कुत्ता, कुत्ते, मरे हुए कुत्ते के साथ मेरा मना बांध के पड़ा हुआ है। कहा अगर तू खुदा होता तो इस तरह जलील और खार होके नहीं पड़ा होता, कितनी मरतबा मैंने तुझे उठाया है और अब देखे तो तू मरे हुए कुत्ते के साथ तू बना हुआ है। अगर तू खुदा, तेरे अंदर कुछ होता तो तू ऐसा, तू तेरी हालत ये बुरी हालत में होती थी, अब मैं आज से तुझे नहीं मानता हूं, मैं ईमान लाता हूं। और फिर में वो ईमान लाए और ऐसे सहाबी बने, ऐसे सहाबी बने। अफसोस था उनको हर उस लम्हे पर जो शिर्क में गुजरा, जो कुफर में गुजरा, शिर्क में जो लम्हे उनके गुजरे, तो बड़ा अफसोस था। रोते थे बैठकर, तन्हाई में बैठकर रोते थे कि सब ईमान लाए, पूरा मक्का ईमान लाए, पूरा मदीना ईमान लाए, मदीने के तमाम सरदार ईमान लाए, लेकिन आए अम्र तुझे क्या हो गया था, तेरी अकल कहां गई थी कि तू ईमान नहीं लाया था। रोते हर उस लम्हे पर जो शिर्क में गुजर गया है, बाद में रोते थे, बाद में आया ऐसे ईमान लाए, ऐसे ईमान लाए कि फिर क्या हो गए, वही अम्र इब्न जमूह हैं जिन्होंने, जिनकी जब शहीद हुए हैं तो उनकी मैयत लाने की कोशिश की गई है, मैयत लाने की कोशिश की गई, कहां को, मदीने घर को लाने को, लेकिन उनका जो ऊंट, ऊंट मक्के मदीने की तरफ फिरता नहीं था। तारीख गवाह है, जब उनकी लाश शहीद हुए हो मैदान जिहाद में, हुजूर के साथ शहीद हो गए, इससे बड़ा एहसास, हाँ इससे बड़ा बड़ा मकाम क्या होगा अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम को। वो सहाबी जो इस तरह बुतों की पूजा करते थे, इनका ताल्लुक बुतों से इस तरह वालिहाना था, जब वो ईमान लाए हैं तो ईमान की उनकी कैफियत, अल्लाह के रास्ते में कुर्बान होने की जो जज्बा, शहीद होने का जज्बा, अपने हाथों पैरों को कटाने का जज्बा और अपने लंगड़े पैर से जन्नत में चलने का जज्बा। हुजूर ने कहा तुम माजूर हो, तुम नहीं जाओ तो कोई, कहा या रसूल अल्लाह मैं अपने लंगड़े पैर से जन्नत में चलना चाहता हूं। और फिर जब उनका उनकी लाश जनाजा लाने की कोशिश की गई तो जनाजा मदीने को नहीं आया, ऊंट यहां फिरता नहीं था, मदीने की तरफ फिरता ही नहीं था, उस तरफ करो तो जाता है, इस तरफ करो तो नहीं आता। लोगों सुबाने उस वक्त कौन थे उनके साथ, अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम, अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम सुनाया गया कि अल्लाह के रसूल इनका ऊंट जो है मदीने को नहीं आ रहा है। तो अल्लाह के रसूल ने पूछा क्या उन्होंने जाते हुए कोई दुआ की थी, तो घर वालों ने कहा हाँ उन्होंने दुआ की थी, अल्लाहुम्म ला तरुद्दनी। जब वो निकले थे, उनकी बीवी ने निकलते हुए कहा था कि मैं देख रहा हूँ कि अम्र जंग से पीछे हट रहा है, बीवी ने ताना देने के लिए कहा, मैं देख रही हूँ कि अम्र जंग से घर से बाहर निकले जज्बे के अंदर, शहादत की तमन्ना, अल्लाह के रास्ते में जान कुर्बान करने की तमन्ना कि मैं जिंदा वापस न आऊं, मैं वहीं शहीद हो जाऊं। और फिर ये दुआ की, बाहर घर से बाहर निकले, अल्लाह के सामने हाजिर हुआ। मेरे भाइयों इखलास था, ईमान था, इसार था, लिल्लाहियत थी, जज्बा था, खुदा से ताल्लुक था, लिल्लाहियत इस दर्जे को थी, खुदा से ताल्लुक, हाथ उठाकर घर में निकलकर बाहर दुआ की। क्या दुआ करते हैं, हम सोचते हैं आज 40 दिन के लिए बुलाया जाए तो सोचते हैं मेरी बीवी और क्या, बच्चों का क्या होगा, कारोबार का क्या होगा, है बुलाया कितना सोचते हैं, थोड़े दिन की कुर्बान, वहां जाकर वापस आना नहीं था, जाकर हमेशा हमेशा के लिए अपनी जान कुर्बान कर देनी थी। और बाहर निकलकर दुआ करते हैं, اللهم لا تردني الى اهلي اللهم لا تردني الى اهلي, या अल्लाह मुझे अपने घर मत लौटाइयो, मुझे अपने घर में, ये भी ईमान था मेरे भाइयों। जब हर कुफर में थे तो कैसे थे और ईमान लाए तो इनके अंदर जिंदगी के अंदर क्या इनकलाब है, कैसा इनकलाब, घर में बाहर निकल के दुआ करते हैं अल्लाहुम्मा ला तरद्दनी इला अहली, और क्योंकि दुआ इखलास से निकली थी, दिल की गहराइयों से दुआ निकली थी, लिल्लाहियत के साथ जज्बे शहादत के साथ जो दुआ निकली थी अल्लाह ने दुआ वैसी कबूल की कि अल्लाह ने फरमाया अब इनका इनका जनाजा फिर घर नहीं जाएगा, यही जो कब्र खोदो और यही इनकी तस्वीर और तारीख गवाह है, फिर उनका जनाजा उनके घर में नहीं आया, कहां था दफन हुए हो वहीं कब्र खोदी गई और वहीं दफनाया गया। अल्लाह ताला हम सबको ऐसा जज्बा नसीब फरमाया।